یا علی مدد. الوائز رائے ابو علی مشنری، وائز نمبر
783. ارشاہ کہتا اتریے پہلے پا رہی فرمان مانو تو پیرا چڑھے ارشاہ کہتا اتریے پہلے پار جی تمہیں ستے ہمارا پوری پام شو تمہیں ستے ہمارا پوری پام شو لیندارو آخا اسماعیلی مذہب ایک لیتی میں آتا ہے. کوئی پوچھے کہ اسماعیلی مذہب اتنے کیا، اس کا جواب یہ ایک لیتی میں ہے، حاضر امام کا فرمان مانا. اس میں سب اسماعیلی مذہب آ گیا. اگر امام دن کے وقت کہے کہ یہ رات ہے تو مومنوں آمین کہو کہ یہ رات ہے. اگر امام رات کے وقت اپنے کو کہے کہ ابھی دن ہے تو حجت نہیں کرنا، کہنا آمین خداون ابھی دن ہے. کرشن اور ارجن، میں اپنی واعظوں میں مولانا کرشن کہا کرتا ہوں، شری کرشن یعنی مولانا کرشن، وہی امام کی جوت ہے. اور ارجن مامے پھوئی کے بھائی بھی ہوتے تھے، اور مولانا کرشن امامت کی جوت تھی. اس زمانے کے حاضر امام مولانا کرشن تھے، ارجن ان کا مرید تھا. دونوں گھومنے نکلے، چھوٹپن کی دوستی بھی تھی. گھومنے نکلے، گھومتے گھومتے جمنا ندی کے کنارے پہ جا کے بیٹھ کے سیڑھی کھانے لگے. ارجن سیڑھی چھیل چھیل کے ٹکڑے کاٹے اور مولانا کرشن کو دے رہے. وہ کھاوے باتیں کریں، دور جھاڑ کے اوپر ایک پنچھی بیٹھا تھا. مولانا کرشن ارجن کو کہتے ہیں، ارجن دیکھ وہ پنچھی جھاڑ پہ ہے، وہ گروڑ پنچھی لگتا ہے. اس زمانے میں ایک گروڑ پنچھی ہوتا تھا، گروڑ بہت بڑے قد کا تھا. میں نے ایک پنچھی کا میوزیم کے اندر شریر باندھا ہوا، موم کے ساتھ پریزرو کیا ہوا دیکھا، لورنسو مارکس کے میوزیم کے اندر. اس کے پنکھ ایک چھڑے سے دوسرے چھڑے تلک 40 فٹ تھے. اتنا بڑا جانور میں نے کبھی دیکھا نہیں تھا. اور ایسے جانور ہیں، ایسے پکشی ہیں کہ جو آخری بکری کو اٹھا کے لے جاتے ہیں. اس زمانے کے اندر یہ پکشی گروڑ بہت بڑا پکشی ہوتا تھا. تو ارجن کو کہا، ارجن دیکھ وہ پکشی گروڑ لگتا ہے. آنکھ اٹھا کے دیکھا، کہتا جی مہاراج گروڑ ہے. سیڑھی کھاتے رہے، باتیں کرتے رہے. वो पक्षी उड़ के दूसरे झाड़ पर गया तो श्री कृष्ण कहते हैं, अर्जुन अर्जुन वो पक्षी तो मोर लगता है, मोर। आंख उठा के देखा, कहता है हाँ मौला मोर है, मोर। फिर बातें करते रहे, सेड़ी खाते रहे। वापस वो कोई दूसरे झाड़ पे गया तो मौलाना कृष्ण फरमाते हैं, अर्जुन अर्जुन अरे वो पक्षी तो कागड़ा है, कागड़ा। हाँ महाराज कागड़ा है। मौलाना कृष्ण कहते हैं, अर्जुन ये क्या बात है, मैं कहता हूँ गरुड़ तू कहता है गरुड़, मैं कहता हूँ मोर तू कहता है मोर, मैंने कहा कि कागड़ा है तूने कहा हाँ कागड़ा, तू तो कुछ बोलता ही नहीं सब हाँ हाँ करता है। हाथ बांध के कहता है मौला जो तू बोलता है ना वही सच्चा है, तूने कहा गरुड़ तो वो गरुड़ था, अगर तूने कहा कि वो मोर तो वो गरुड़ में से मोर हो गया, वो मोर था। तूने जब भी कहा कि नहीं वो कागड़ा है तो वो कागड़ा था। फरमान बरदारी ये चीज है, उसने दलील नहीं की कि नहीं खुदावंद ये तो गरुड़ नहीं है ये तो कागड़ा है, कागड़ा था। लेकिन मौला ने कहा कि वो गरुड़ है तो कहते हैं हाँ मौला गरुड़ है। मौला अगर दिन को रात कहे, रात को दिन कहे, मुरीद का फर्ज है, आमीन खुदावंद। हमारी दलील इमाम के सामने नहीं होती, उसने क्यों कहा वो हमको पता नहीं, वो जानता है और वो इतना जानता है कि जो हम नहीं जानते, हम तो ठीक को कोई भी इतना नहीं जानता। इंसान की शनाख्त की बात है, जब तलक इंसान को समझ नहीं आती, जब तलक हमको इमाम की समझ नहीं आती, शनाख्त नहीं मिलती, हमें इमाम कौन है उसका पता नहीं लगता। मौलाना अली का एक गुलाम था, खरीद किया हुआ गुलाम नहीं था, लेकिन राजी खुशी से मौला की गुलामी के पास वास्ते आया था, जैसा हम खुद राजी खुशी से जमात की सेवा करते हैं, कोई पगार नहीं लेते। एक दिन मौला अली और नुसेरी मुसाफरी पे निकले, रास्ते में एक नदी आती थी, मौला अली घोड़े के ऊपर सवार थे और नुसेरी पांव से चलता था। नदी के किनारे थोड़ी दूर रहे तो एक आदमी सामने से मिला, उसने कहा, उसको मालूम नहीं था कि ये कौन है, उसने समझा मुसाफिर है, कहने लगा नदी पूर में आई है, नदी का पूर चढ़ गया है, पानी बहुत है, तुम लोग सार नहीं हो सकोगे, ठहरो जब तलक पानी नीचे जाए। उस जमाने के अंदर पुल वगैरह नहीं होते थे। मौला अली ठहरे, नुसेरी को कहा जाओ नदी के किनारे पे खड़े होके देखो पानी कैसा है। नदी के किनारे जाके वापस आया, अर्ज की खुदावंद नदी में पानी बहुत है, फरमान किया जाओ वापस। और किनारे पे खड़े होके जोर से आवाज लगाओ, या करकरा। माछी लोग जैसे आवाज लगाते हैं, जब भी तुम आवाज लगाओगे तो अंदर से मच्छ निकलेंगे, उनको पूछना कि पानी किधर कमती है तो हम पसार हो सकें। नुसेरी गया, उसने जोर से आवाज लगाई, या कर करा, तो बहुत से मच्छे निकले। क्या है, कौन सा कर करा, उसके बाप का नाम बताओ। वापस आया, या मौला वहां तो बहुत मच्छी निकले। फरमाया जाओ आवाज लगाओ, या करकरा बिन फरफरा। वापस आया फिर आवाज लगाई, तभी भी बहुत मच्छी निकले। वापस आया, यहां मौला वहां तो और भी बहुत निकले। फरमाया जाओ बोलो, या करकरा बिन फरफरा बिन मरमरा। जब ये उसने तीन नाम लेके आवाज लगाई, एक जबरदस्त मगरमच्छ निकला। کیا ہے دوست؟ کہ مجھ کو میرے سیٹھ نے پوچھا ہے ندی کا پانی کدھر کمتی ہے تو ہم پسار ہو سکیں. کہتا مورکھ, مچھ کہتا ہے نسیری کو مورکھ, جس کو پاتاڑ میں پانی میں رہنے والے جانوروں کے باپ دادا کے نام کی خبر ہے اس کو پتا نہیں کہ پانی کدھر کمتی ہے جاستی ہے. جس نسیری کو اس وقت سمجھ آئی, مگر یہ بات سمجھنے کی بات ہوتی ہے. امام کی شناخت بات جو ہے سمجھنے کی ہے. حضرت امام کی شناخت کرو, حضرت امام کی اوڑ کھان کرو. اے جی تین جانی نے تمہیں اوڑ کھو. کتنے اچھے میٹھے شبد پیر کے سنو تو صحیح. تین جانی نے تمہیں اوڑ کھو سرے وہ اے ہی دیاڑ. تین جانی نے تمہیں اوڑ کھو سرے وہ اے ہی ہرتا پرتا نے بولتا ہرتا پرتا نے بولتا روپ مدن گوپال پرتا پاتر نے پرکھی نے پریم پوجو نپا آئے پر تک پاتر نے پرکھی پریم پوجو بھمن تنوئے دھانی چود بھمن تنوئے دھانی پر تک چھے جگ ماہے پر تک پا رہنے پر رکھی. کوئی چیز باقی رکھی حضر امام کے لیے؟ کوئی چیز اس گنان میں باقی رکھی؟ کھاتا ہے پیتا ہے بولتا ہے ہرتا پھرتا ہے شادی کرتا ہے بچے ہوتے ہیں اور تم کہتے ہو کہ یہ خدا ہے. ارے بس یہ چیز بیچ میں آ جاتی ہے کہ ایک انسان کیسے ہو سکتا ہے. ہم بھی کہاں کہتے ہیں کہ انسان خدا ہے؟ ہم نے کبھی کہا انسان خدا ہے؟ ہم اسماعیلیوں نے کبھی کہا کہ انسان خدا ہے؟ ہم اس کو انسان کہتے ہی نہیں ہیں. انسان مانے تو وہ خدا ہوئے نا. ہم تو اس کے نور کی پوجا کرتے ہیں. ہم اسماعیلی جو ہیں ہم نور پرست ہیں. اگر شریر پرست ہوتے تو سلطان محمد شاہ گزر گئے تو اس کی قبر پہ بیٹھ کے ہم روتے ہوتے, پوجا کرتے ہوتے, فاتحہ پڑھتے ہوتے, دعائیں مانگتے ہوتے, آنکھ رگڑتے, ناک رگڑتے, منت کرتے, مانتا کرتے. ہم نے تو کچھ نہیں کیا. مولانا سلطان محمد شاہ کا تو ٹھیک, لیکن علی سے لے کے سلطان محمد شاہ تلک 48 اماموں کو ہم لوگوں نے یعنی اسماعیلیوں نے دفن ہوتے دیکھا. ہمارے 48 اماموں کے شریر مبارک دفن ہو گئے. ہم تو کبھی کسی امام کی زیارت کرنے نہیں گئے, ہم کسی امام کی قبر پہ جا کے پوجا نہیں کی, ہم نے کبھی کسی امام کے مرنے کے بعد اس کے لیے جس طرح لوگ مجاور بن کے اور مقبروں کے اوپر اور قبروں کے اوپر جا کے منت مانتا کرتے ہیں, ہم اسماعیلیوں نے کبھی نہیں کی. ہم تو اس کو بھول بھی گئے. ارے سلطان محمد شاہ کی فوٹو بھی کدھر نہیں رہی. اگر شریر پرست ہوتے تو اس کی فوٹو رکھتے، اس کی قبر پہ پوجا کرتے، ہم نے تو کچھ نہیں کیا، بھول گئے اس کو، کارن کے ایک کپڑے اتار کے پھینک دیے، ہم کو تو مطلب تو اس دھنی کے ساتھ ہے، اس کے شریر کے ساتھ نہیں، کپڑے اتار کے پھینک دیے، نوے کپڑے پہنے، تو جب وہ نوے کپڑے پہن کے آتا ہے تو ہمارا مطلب تو دھنی کے نور کے ساتھ ہے، پر تک پاتر نے پرکھی نے، یہی پرکھ ہے کہ امام کون ہے، اس پرکھ کو اچھی طرح سے تپاس کے سمجھ کے پھر پریم کے ساتھ اس کی پوجا کرو، اس کے پاؤں پڑھو، اس کی فرمان مانو، اس کا حکم مانو، اور اس کے حکم کے اوپر آمین کہو، کہنے جانی نے تمہیں اوڑکھو، اس کو پہلے جانو کہ وہ کون ہے، پھر اوڑکھو کہ وہ کون ہے، سچ مچ انسان ہے کہ دین و دنیا کا بادشاہ ہے، پھر پیر اس کا خلاصہ کرتے ہیں، تینے جانی نے تمہیں اوڑکھو، سرے وہ اہی دیاڑ، یہ رحیم، دیاڑ یعنی دیا کرنے والا، رحیم جس کو کہتے ہیں عربی بھاشا میں، اس کی سیوا کرو، ہرتا فرتا بولتا آدمی کی طرح ہل چال کرتا ہے، ظاہر میں آدمی جیسا لگتا ہے، انسان جیسا، لیکن وہ مدن گوپال کا روپ ہے، گوپال کہتے ہیں پالنے والے کو، جو کہ یہ شبد شری کرشن کے لیے لگایا گیا، لیکن اس کا یہ مطلب نہیں کہ وہ گو کا پالنے والا تھا، گوپال کہتے ہیں آخری سرشتی کو پالنے والا، جس کو عربی کے اندر رب کہتے ہیں، رب کا مطلب ہے پالنہار، پر تک پاتر نے پرکھی نے پریمے پوجو نی پائے، چود بھون تنو اے دھنی، یہ دھنی چود بھون کا پیدا کرنے والا ہے، اے جی جمپو دیپ ماہے سوامی، تخت رچایا جمپو دیپ ماہے سوامی، اے تخت رچایا تے سرشتی نو سرجن ہار، جگے سر تے سرشتی نو سرجن ہار، جگے سر جوگ کا مرم کوئی نہ جانے، جوگ کا مرم جگے سر جانے، جوگ کا مرم تے گر جوگی تمنے اودھارے، تے گر جوگی تمنے اودھارے، جنے آتر بھوان کی دھا جگے سر، جنے تربھو ورن کی دھا جگے سر، جوگ کا مرم، مولانا حضر امام پہ صلوات پڑھو، وہ مالک جس نے یہ تربھون کیا، جس نے یہ سرشتی کی رچنا رچی، جو ہم کو روزی دیتا ہے، رزق دیتا ہے، جو ہم کو پیدا کرتا ہے، جو ہم کو موت دیتا ہے، سب کچھ وہ مالک جس کو ہم اللہ کہتے ہیں وہ ایک اللہ ہے, اس کا کوئی بھاگیدار نہیں, اس جیسا کوئی دوسرا نہیں, اس کو کسی نے جنم نہیں دیا نہ وہ کسی کو جنم دیتا ہے, وہ بالکل اکیلا ہے, کوئی وستو اس جیسی نہیں. اللہ وحدہ لا شریک لہ, وہ اللہ کہ جو بالکل اکیلا ہے, کوئی بھی بھاگیدار نہیں اس کا, ہم اس اللہ کو مانتے ہیں. اور وہ اللہ نور ہے, اس اللہ کا کوئی شریر نہیں. حضرت امام کا جو شریر ہے وہ کپڑے ہیں اس کے. ہم نور پرست آدمی ہیں, حضرت امام کے نور کی پوجا کرتے ہیں. جو نور حضرت امام کا نور ہے, جس کو امامت کا نور کہتے ہیں, مومنوں وہی اللہ ہے. یہ شناخت جب ہمارے دل میں ہوتی ہے, ہم جب اس چیز کو سمجھتے ہیں تو ہمارے من کی آنکھیں کھل جاتی ہیں. حقیقتی سمجھ اس بات کا نام ہے, اسی چیز کو کہتے ہیں حقیقتی سمجھ, کہ امامت کا جو نور ہے وہی خدا ہے, اسی کی ہم پوجا کرتے ہیں. حضرت امام کا شریر پیر کے جومے کی طرح ہے, حضرت امام کا شریر پیر کی طرح ہے. جب امام ہمارے اندر آتا ہے تو صاحبی جوت کے ساتھ پیری جوت ہوتی ہے. مولا کہتا ہے میں تمہارے لیے دعا کرتا ہوں, کبھی کبھی تالی کا بھیجتا ہے, کوئی آدمی گزر جاتا ہے تو کہتا ہے کہ میں دعا کرتا ہوں. یہ دعا کس کو کرتا ہے؟ اس کی ہمارے اوپر دعا ہوتی, رحمت ہوتی ہے. مگر پیری شریر میں, حضرت امام کو جو شریر ہے اس کا مرتبہ پیر جیسا ہے. وہ جب ہاتھ لگاتا ہے تو یہ ظاہر کا ہاتھ ہوتا ہے لیکن نورانی جوت ساتھ ہوتی ہے. وہ جب بولتا ہے تو جیب بولتی ہے لیکن نورانی جوت ساتھ آتی ہے. وہ جب سنتا ہے تو ظاہر کے کانوں سے سنتا ہے لیکن نورانی جوت ساتھ ہوتی ہے. وہ جب دیکھتا ہے تو اس کی ظاہر کی آنکھیں دیکھتی ہیں لیکن ان آنکھوں میں نور کا تیج ہوتا ہے. اس کی ہر چیز ہر بات نور سے بھری ہوتی ہے. جب اس کی مرضی ہوتی ہے کہ میں یہ دنیا چھوڑ دوں, ابھی جامہ میں دوسرا بدلاؤں, تو کپڑے اتار کے نوا جامہ پہن لیتا ہے. جامے کا مطلب ایک کپڑا ہے. فارسی بھاشا میں کپڑے کو جامہ کہتے ہیں. جامہ بدل گیا یعنی کپڑے بدل گئے. نور کبھی مرتا نہیں, نور بیمار نہیں ہوتا, نور کو کوئی جنم دیتا نہیں, نور کسی کو جنم نہیں دیتا, نور کو کوئی طرح کی حاجت نہیں, بھوک نہیں, ترس نہیں, پیاس نہیں, نندرا نہیں, کچھ نہیں. نور نور. مڈگاسکر میں سے, افریقہ میں مڈگاسکر گام ہے, دیش ہے, ایک آدمی نے مولا کے حضور میں عریضہ بھیجا, خداوند مجھے یہ یہ کام ہے, آپ میرے پہ رحمت کر کے مجھے وقت دو تو میں پیرس آؤں. مولا نے جواب دیا کہ فلانے وقت تم پیرس میں آؤ. دھنی دھنیانی دونوں پیرس گئے, بڑی عمر کے آدمی تھے, 73-72 برس کے دونوں, تھوڑا سا فرق تھا 2-4 برس کا. دھنی دھنیانی پیرس گئے, جو ٹائم نکی ہوا اس ٹائم کے اوپر مولا کے گھر پہ گئے, بنگلے پہ. باہر سے یہ بنگلہ, ایک سیدھی دیوار ہے, ایک دو کھڑکیاں ہیں, باہر سے اچھا ہی نہیں لگتا, باہر سے تو یوں لگے جیسے کوئی جیل خانہ ہے, لیکن اندر جا کے دیکھو تو دل خوش ہو جائے, ایسا اچھا بنگلہ ہے. 6-7 پگتیاں ہیں, چھوٹی سی گلی ہے. صاحب کا ایک دوسرا بھی بنگلہ ہے مگر یہ پیرس کا بنگلہ ہے, اس کی میں بات کرتا ہوں. یہ دونوں جنے جب بنگلے پہ پہنچے, ٹیکسی میں سے اتر کے مرد آدمی نے ٹیکسی والے کو پیسے چکائے اور خود یہ پگتیاں چڑھ کے گھنٹی بجائی. اندر سے ایک نوکرانی نے دروازہ کھولا, کہا کہ میں فلانا فلانا ہوں. बोलती मुझे पता है तुम आने वाले हो, आओ। अब ये मर्द ऊपर खड़ा था, उसकी घरवाली ऊपर चढ़ते चढ़ते दादर के ऊपर गली में उधर गिर पड़ी। फौरन ये नीचे उतरा, ये भागा। हाजर इमाम की नौकरानी जो थी वो मेड, वो भी नीचे उतरी। ये बेचारी बेशुद्ध हो गई। हाजर इमाम के घर के बिल्कुल सामने दूसरे माले के ऊपर एक बाई डॉक्टर, फ्रेंच बाई, बुद्धी बाई डॉक्टर थी। अभी प्रैक्टिस छोड़ दी क्योंकि बहुत बुद्धी हो गई, रिटायर्ड हो गई थी, मगर वो सामने रहती थी। ये जो नौकरानी थी हाजर इमाम की, इस मेड ने उस भाई को बोला कि तुम इसको थोड़ा सहारा दे के सामने ले आओ। अंदर से एक नौकर और भी आ गया तो भाई को उठा के लिफ्ट में डाल के सामने ऊपर उस भाई के घर पे ले गई। उस भाई के घर पे इसको सुलाया, डॉक्टर भाई ने इसकी सारवार की, इसको होश आया। खाली चक्री आ गई थी, कारण के इमाम का दीदार करने से पहले उसने व्रत लिया हुआ था कि मैं कुछ नहीं खाऊंगी। तो भूख प्यास के कारण से 70-71 की उम्र थी, चक्री आ गई। आंखें खोली, ठीक हुई, उठ बैठी, कहती ठहर ठहर ठहर, 5 मिनट और आराम कर। इंजेक्शन वगैरह लगाया। मडागास्कर के लोग फ्रेंच जानते हैं तो फ्रेंच में बातें करने लगी। तू किधर से आई है? कि मैं मडागास्कर से आई हूं। इधर तुम क्या आगा खान को मिलने आई हो? कहती है हाँ। तो मैं तुमको एक संदेशा दूं तो तुम आगा खान को मेरा संदेशा दोगी? वो बुढ़ी डॉक्टर बाई, फ्रेंच बाई, अपनी इस्माइली बाई को कहती है कि मैं तेरे को आगा खान के लिए एक संदेशा दूं तो तू देना। कहती है प्रॉमिस नहीं करती, याद आया तो मैं दूंगी। क्या संदेशा है? तो डॉक्टर बाई बोलती है कि मैं कभी भी देखती हूं सामने, उधर वो देखो खिड़की है ना, वो उसका टेबल पड़ा है, कुर्सी पड़ी है, देख अभी भी बत्ती जलती है, वो बैठा है काम करता है। मैं रात को दिन को जब भी देखती हूं तो ये काम करता होता है, इतना काम करता है, मैंने कभी इसको आगा खान को सोते हुए देखा ही नहीं। मैं रात को कभी 12 बजे उठूं, 2 बजे उठूं, 4 बजे उठूं, 5 बजे उठूं, रात को दिन को काम करता है, सोता नहीं। छोटी इसकी उम्र है, मैं कुछ 15 बरस पहले की बात करता हूं, हाजर इमाम ने अभी तक शादी भी नहीं की थी और साहब को 5-6 बरस हुए थे, 5 बरस गादी नशीन हुए। उसको कहो इतना काम करता है, इससे नुकसानी होगी, थोड़ा आराम करो, नींदर लो, इतना काम मत करो। देना मेरा संदेशा देना, बोली दूं। उसको फी जो देनी थी फी दे, थैंक यू बोल के ये बाई चली आई। बैठे हाजर इमाम के बंगले के अंदर, थोड़ी देर के बाद मौला ने रजा दी, ये लोग अंदर गए, मौला के पास बैठे, जो काम था काम हुआ, सब काम हो गया। हाजर इमाम पूछा अभी और कुछ बाकी है? नहीं खुदावन, हमारा सब काम हो गया, तेरी बहुत रहमत, हम लोग बहुत खुश हुए। कलाकवार साहब बैठे उनके साथ, आराम से टेस्ट से बैठे थे। तो इस मडागास्कर वाली अपनी रूहानी दीकरी को पूछा और कुछ कहना है? नहीं खुदावन, ये भूल के बिल्कुल। अच्छा खाना बता, शाबाश। ये लोग उठे, साहब अपनी उस रूहानी दीकरी को व मडागास्कर की बाई को वापस पूछा, तुम्हें कुछ कहना है? नहीं खुदावन, कुछ नहीं कहना। माँ बाप भी उठा, साहब उठा, उनके साथ साथ दरवाजे तक गया। दरवाजे तक पहुंच के माँ बाप ने उसके खंभे पे हाथ रख के पूछा, तुम्हें कुछ कहना है? कहती है नहीं खुदावन, सब काम हो गए। साहब उसको कहते हैं, तुझे किसी का संदेशा है जो मुझे देने का है? कहती है हाँ खुदावन, एक संदेशा बाकी है। क्या है? साहब मैं नीचे गिर गई थी, वो सामने डॉक्टर बाई के पास मुझे ले गए, तो डॉक्टर बाई ने कहा कि मेरा एक संदेशा देना, खुदावन मैं तो भूल गई थी लेकिन आपने याद कराया, क्या संदेशा है खुदावन? वो बोलती, आप बहुत काम करते हो, बिल्कुल आराम नहीं करते, नींद नहीं करते, तो आपकी तंदुरुस्ती खराब हो जाएगी। हाजरी माँ मास के फरमाया, उसको पता नहीं है मगर तुम इस्माइली जानते हो मेरे रूहानी बच्चे, कि अगर इमाम सो जाएगा तो सारी सृष्टि सो जाएगी। इमाम कभी नहीं सोता। दुनिया भाने हमको लगता है, अलबत्ता उसको शारीरिक हिसाब से आराम भी चाहिए, लेकिन जो नूर है वो कभी नहीं सोता। हजरत इमाम आज ही बोल के गए, आज ही दरबार के अंदर आपने सुना, मैं जाहिर भाने तुम्हारे से जुदा होके जाता हूं, मेरा दिल भारी होता है, तुमसे मैं जुदा होता हूं। लेकिन भले मैं जुदा होके शारीरिक तौर पे जाता हूं, मगर मैं, मेरा दिल, मेरे विचार तुम्हारे साथ हैं, और मैं तुमको हमेशा देखता रहता हूं। अब फरमाया, आई विल बी वॉचिंग यू, मैं तुमको देखता रहूंगा। जस्ट एज आई एम वॉचिंग द होल वर्ल्ड, ऑल द जमात ऑफ द वर्ल्ड, आखी दुनिया की जमातों की आखी दुनिया, जिस तरह मैं देखता हूं मैं तुमको देखता रहूंगा। तो वॉच करने का मतलब यह है कि तुम क्या करते हो मैं देख रहा हूं, इसको कहते हैं इंग्लिश भाषा में वॉचिंग। भले इमाम जाहिर में हमारे पास नहीं भी होता, मगर उसका नूर हमारे अंदर मौजूद है, जमात खाने के अंदर उसका नूर मौजूद है। वो सर्वव्यापक धनी है, सर्वव्यापक है, हर जगह है, कोई जगह खाली नहीं। जोर से याली याली करने की जरूरत नहीं, मन में मुंह बंद करके जो सोचते हो वो भी उस धनी को पहुंचता है। अभी हजर इमाम हमारे से दुनिया भर में विदाई हुए, हमारे पास 26 दिन रहे, 26 दिन के अंदर उसने बहुत से फरमान किए, हमारे धार्मिक कामकाज किए। आपने देखा हर जगह वो कितना खुश था, रहमत लुटाता था, दया का सागर अपनी रहमत के पानी से हमें नहला दिया, हमारे दुख दूर कर दिए, हमारी बलाएं दफा हो गई, हमारे गुनाह मुआफ हो गए, हमारी मैल वैर विरोध की निकल गई, हमारे अंदर भाईचारा, मोहब्बत, इत्तेफाक, प्रेम हजर इमाम का भी और जमात का भी पैदा हुआ। अभी हजर इमाम जब एयरपोर्ट से जाने लगे, मौलाना हजर इमाम एयरपोर्ट से 4:40 पे, 3 बजे तो हजर इमाम वो जो छोटा मंडप बांधा था उसमें आया और एक कलाक बैठा, एक कलाक निकल गई, बातें चीते करते थोड़ा एयरपोर्ट के ऊपर भी। हजर इमाम फरमाया कि मैं आज तुम्हारे से जुदा होता हूं, दिलगीर भी हूं और खुशी भी हूं। पहली दफा ऐसा कहा है कि मैं खुशी भी हूं। बाबा फरमाया, दिलगीर मैं इसलिए हूं कि मैं तुम्हारी मोहब्बत याद करके तुमसे जुदा हो रहा हूं जाहिर में, लेकिन खुश मैं इसलिए हूं कि मैं कई दफा आया और अभी आया ये देख के कि तुमने बहुत प्रगति की है, तुम्हारी उन्नति हुई है बहुत सी बाबत के अंदर, ये देख के मैं बहुत खुश हुआ हूं और मैं संतोष कारक खुशी होकर यहां से जाता हूं कि तुमने बहुत सी बाबत के अंदर मुझे राजी किया है। लेकिन अभी भी मैं ये चाहता हूं कि तुम्हारी आर्थिक हालत और भी सुधरे। ये चले फरमान जो अभी एयरपोर्ट पे हुए हैं मैं वो आपको सुना रहा हूं। मामा फरमाया, मैं चाहता हूं कि तुम्हारी आर्थिक हालत और भी सुधरे, तुम्हारी रहनी कहनी के अंदर और भी प्रगति होवे, मेरे रूहानी बच्चों की जो एजुकेशन है उसके अंदर भी और ज्यादा उन्नति और प्रगति होनी चाहिए। मैं चाहता हूं कि तुम और भी प्रगति करो, हिल मिल के काम करो। माँ बाप ने इंग्लिश शब्द कहे कि ऑल जेनरेशंस। ऑल जेनरेशंस का मतलब बूढ़े जवान और बच्चे सब लोग हिल मिल के मोहब्बत के साथ सलाह संप के साथ काम करो और तुम आगे बढ़ो, प्रगति करो, उन्नति करो। इमाम की ये दौरवनी हमारे सामने हमेशा रहनी चाहिए। दीनदारों, हम जो इस्माइली लोग हैं, मैंने आपको अर्ज की कि हम इस्माइली नूर परस्त हैं, जाहिर परस्त नहीं। कब्र को हम नहीं मानते, हाजर इमाम की फोटो की भी हम पूजा नहीं करते। अरे शरीर की पूजा नहीं करते तो फोटो की क्या करेंगे? हम तो नूर परस्त हैं, कब्र को नहीं मानते, किसी मुल्ला मौलवी को नहीं मानते, डोरे धागे को नहीं मानते, कोई जादू मंत्र को नहीं मानते, भूत पलीद को भी नहीं मानते, हम किसी को नहीं मानते। हम तो एक मौलाना हाजर इमाम को मानते हैं और किसी को नहीं। इसलिए हमारे दिलों के अंदर बातूनी दीदार होता है। हमारा मजहब जो है, हमारा धर्म है, वो बातून का धर्म है। लेकिन घर बार छोड़ देना, साधु हो जाना, बंद की इबादत करना, दुनिया का काम नहीं करना, वो हमारे मजहब में रजा नहीं है। हमारा मजहब ये कहता है कि दुनिया के अंदर भी जन्नत बसार करो, दुनिया में भी इस जीवन के अंदर जन्नत जैसा जीवन गुजारो और मरने के बाद भी जन्नत जैसा जीवन गुजारे। इस दुनिया के अंदर हमने बहुत प्रगति की। भूतकाल में इस्माइलियों ने कितनी बड़ी बड़ी चीजें की आपको मालूम नहीं। पेरिस के अंदर जो यूनिवर्सिटी है उसके मेडिकल सेक्शन में जाओ तो बहुत बड़ा हॉल है, मेडिसिन यानी जहां डॉक्टरी सिखाते हैं। उस बड़े हॉल में सफेद आरस पान का एक पुतला खड़ा है और लिखा है फादर ऑफ मेडिसिन, दवा दारू का पिता। कौन है वो? पेरिस की यूनिवर्सिटी में एक पुतला लगा हुआ है, कौन है वो? एक इस्माइली के जो हजार बरस से जास्ती पहले गुजर गया, उसका नाम था अबू अली सीना। इमाम मौलाना मुस्तनसिर बिल्लाह अलैहिस्सलाम के जमाने में, 18वें इमाम मुस्तनसिर बिल्लाह के जमाने में अबू अली सीना जैसा काबिल आदमी पैदा हुआ कि जो दवा दारू का पिता था, आज यूरोप की एक यूनिवर्सिटी ने उसका पुतला लगाया हुआ है। कितनी उसको ऑनर दी है, हमारा दिल फखर से भर जाता है कि गैर लोग भी एक इस्माइली आलिम की कदर करते हैं। अबू अली सीना इस्माइली था। दुनिया के अंदर ये जो तारले हैं, इनकी स्टडी करने के लिए, प्लैनेट्स की स्टडी करने के लिए दूरबीन बनाने वाला, ऑब्जर्वेटरी बनाने वाला इस्माइली था। प्लैनेट्स की जिसने स्टडी की, आज दुनिया के अंदर ये फिजिसिस्ट जो हैं और एस्ट्रोनोमर्स हैं, वो बड़ी बड़ी टेलीस्कोप्स बनाई हैं, मगर दुनिया में उस चीज की शुरुआत करने वाला, सबसे पहले जिसने ऑब्जर्वेटरी बनाई, वो एक इस्माइली था। हसन बिन सभा का दोस्त था, उसका नाम था उमर खयाम। उमर खयाम ने ऑब्जर्वेटरी बनाई थी सबसे पहले। वो बहुत बड़ा एस्ट्रोनोमर था, ज्योतिषी था, नजूमी था। ये कोट पतलून हमने पहने हैं, आपको पता है दुनिया में सबसे पहले कोट पतलून किसने बनाया? एक इस्माइली ने। स्पेन का रहने वाला एक इस्माइली था, उसका नाम था जरियाब। बहुत बड़ा एक दाई था, बहुत बड़ा साइंटिस्ट था। कोट पतलून उसने बनाया। आज अक्षी दुनिया कोट पतलून पहनती है। اور تم ہی نہیں پہنتے. وہ اسماعیلی تھا. یہ چائے کس نے بنائی؟ بھلے اس کی شکل بدل گئی, کپڑا پیرس کا ہے کینیڈا کا ہے, لیکن آج سے ہزار برس پہلے جب ایجپٹ کے کیرو شہر کی بنیاد رکھی گئی غازی جوہر نے, تو اس کے بعد مولانا عزیز علیہ السلام نے الازہر یونیورسٹی بنائی. اس یونیورسٹی کے اندر جب سب سے پہلے گریجویٹ یونیورسٹی میں سے پاس ہو کے نکلے, تو ان گریجویٹوں کے لیے گلے میں پہننے کے لیے سکارف جس کو آج ٹائی کہتے ہیں, اور سر پہ پہننے کے لیے ایک پگڑی, اور اس کے اندر ایک لال رنگ کی ٹوپی جس کو وگ کہتے ہیں. اکھی دنیا کی یونیورسٹیوں نے یہ چیز ہم اسماعیلیوں سے سیکھی کہ یونیورسٹی میں سے جب گریجویٹ نکلتے ہیں تو اس کو وگ دیتے ہیں, گلے میں سکارف پہنتے ہیں, اور لال یا گرین رنگ کا یا سفید رنگ کا, تین رنگ کے الازہر یونیورسٹی میں سے جبے ملتے تھے کہ جس سے ظاہر ہوتا تھا کہ یہ گریجویٹ ہے, ماسٹر ہے یا ڈاکٹر ہے. اکھی دنیا کی یونیورسٹیوں نے ہم اسماعیلیوں سے یہ چیز سیکھی. اسماعیلیوں نے دنیا میں کیا کیا نامنا پیدا کی ہے, اتہاس کے پانے بھرے ہوئے ہیں. ہم کو تو کچھ پتا نہیں, کارن کہ ہم کو علم پڑھنے کی فرصت نہیں. آج پھر سے ہم کو اس حاضر امام کے جومے میں, شاہ کریم صلوات اللہ علیہ کے جومے میں, ہم کو وہ جلونتا بھوت کاڑ واپس لانا ہے. مولانا حاضر امام جب تخت نشین ہوئے, سب سے پہلے تخت نشینی کی رسم دارالسلام افریقہ میں ہوئی. ماں باپ نے فرمایا, میرے روحانی بچوں, میں چاہتا ہوں کہ تم اپنے بچوں کو ایسی اچھی ایجوکیشن دو کہ ان کو چھوٹی موٹی اسکول وغیرہ کی نہیں لیکن یونیورسٹی کی ایجوکیشن دو. ماں باپ فرمایا, محنت کر کے بھوکے رہ کے بھی لیکن اپنے بچوں کو اچھے سے اچھی ایجوکیشن دو, تاکہ ایجوکیشن کے کارن سے بچے اونچے جائیں. آج یورپ امریکہ میں, کینیڈا کے اندر, میں نے اپنی ایک آواز میں ذکر کیا کہ یورپ میں لگ بھگ 25,000 اسماعیلی ہیں, کینیڈا اور امریکہ کے اندر 25,000 اسماعیلی. اسماعیلیوں کے اندر آپ کو معلوم ہے کہ آج لگ بھگ 30 جتنے پی ایچ ڈی ہمارے لڑکے ہیں اور لڑکیاں ہیں کینیڈا اور امریکہ کے اندر اور یورپ کے اندر, اس وقت 30 جتنے ڈاکٹر ہیں, ڈاکٹر میڈیکل ڈاکٹرز نہیں, پی ایچ ڈی کیے ہوئے یونیورسٹیوں کے اندر پروفیسر ہیں. بہت سے لڑکے پائلٹ ہیں, انجینئر ہیں, سائنٹسٹ ہیں, ڈینٹسٹ ہیں, کمپیوٹر انجینئرز ہیں, ایرونوٹیکل انجینئرز ہیں. یورپ امریکہ کے اندر یہ جو 50,000 اسماعیلی ہیں, یہ ابھی گئے 7-8 برس میں ان کی وساحت زیادہ ہو گئی. تانزانیہ کے پولیٹیکل کارن سے اور یوگانڈا کے پولیٹیکل کارن سے اسماعیلی ادھر زیادہ چلے گئے, مگر یہ امام کی اچھا تھی. 25 برس اور نکل جائیں گے. آج سے 25 برس پیچھے یورپ امریکہ کی یہ جو اسماعیلی قوم وساحت, جب یہ جوان پڑھیں گے اور بھی پڑھیں گے اور بھی آگل بڑھیں گے, تو اپنی جاہ و جلالی کا آغاز شروع ہو چکا ہے. بہت بڑا فیرفار آنے والا ہے, بہت بڑا فیرفار آنے والا ہے اسماعیلی ہسٹری میں, جس کے لیے امام آپ کو تیار کر رہے ہیں. افریقہ کو امام سلطان محمد شاہ نے تیار کیا, کہ امام سلطان محمد شاہ نے آہستہ 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 1937 سے افریقہ کو سامنے پالش کرنا شروع کیا. سب سے پہلے امام نے فرمایا کہ تم لمبے ڈگلے اور ایجار اور یہ چیزیں نکال ڈالو, یورپین ویسٹرن ڈھب کے کپڑے پہنو, کوٹ پتلون, سوٹ بوٹ, ٹائی وغیرہ پہنو, اچھی طرح سے ویل ڈریس ہو کے, سوٹ بوٹ پہن کے, اچھے کپڑے پہن کے جماعت خانے میں آؤ, آپ جاؤ ادھر جماعت خانوں کے اندر, آپ کو پتہ لگے گا کہ سب لوگ وکیل, ڈاکٹر, ججز وغیرہ, سائنٹسٹ آئے ہیں, دنیا کے اعلیٰ آدمی بیٹھے ہوئے ہیں. اس کے بعد آہستہ آہستہ حضرت امام فرمایا کہ تم اپنے بچوں کو انگلش زیادہ سکھاؤ. چار دھورن گجراتی ہوتی تھی ادھر, دھورن پہلا, دوسرا, تیسرا, چوتھا, بچوں کو گجراتی سکھاتے تھے. امام فرمایا اسکولوں میں گجراتی سکھانے کی کوئی ضرورت نہیں, شروع سے اس کو انگلش میں ڈال دو تاکہ تمہاری انگلش بچی اچھی ہو جائے. پھر مولانا نے دوسرا فرمان بھیجا کہ تم یہ جو تیکھا مرچی, تیل, مسالہ, تڑی ہوئی چیزیں, یہ چیزیں جو کھاتے ہو, بھجیے, سموسے, کباب, بریانی, ککلیس وغیرہ, ماں باپ فرمایا یہ چیزیں کبھی کبھی ایسا منہ کے سواد کے لیے کھاؤ لیکن تمہاری تندرستی کے لیے ٹھیک نہیں, انگلش ڈھب کی کھانا کھا دے, خوراکی کھاؤ. ماں باپ ہم کو تیار کرتا تھا, ہم کو معلوم نہیں تھا کہ کیا ہونے والا ہے. جماعتوں نے انگلش ڈھب کا کھانا پینا, انگلش ڈھب کی رہنی کہنی, یورپین ڈھب کے کپڑے لتے, یورپین ڈھب کی سب چیزیں بدل ڈالی. دس بیس برس کے اندر ماں باپ نے دیکھا کہ ابھی یہ لوگ اس منزل پہ آ گئے ہیں. ایک اور فرمان بھیجا 1954 کے اندر, بھائیوں کو کہا کہ تم شارٹ فراک پہنو, یورپین ڈریس پہنو. ماں باپ فرمایا لازم نہیں کہ تمہاری ابھی کی جو ساڑیاں پچھیڑیاں پڑی ہیں اس کو پھینک دو, نہیں اس کو واپرو, مگر جب وہ خلاص ہو جاویں تو نوی مت خریدنا, نوے کپڑے تم یورپین ڈھب کی شارٹ فراک پہنو لمبے بازو تک. ایک فوٹو ماتا سلامت کی نکال کے بھیجی کہ ایسے کپڑے پہنو, اور جوان بچیوں کے لیے تو خاص فرمان کیا کہ تم ویسٹرن سٹائل کے کپڑے پہنو. پہنے ویسٹرن سٹائل کے کپڑے, جب ہی پہنے تو بھائیوں کے اندر تو پھرتی آ گئی, ہلنے چلنے کے اندر مزہ آ گیا, ہماری بائیاں چالاک ہو گئی. ارے 14 برس کی اکیلی لڑکی مسافری کر کے کینیڈا جا کے کام کرتی ہے, مکان ڈھونڈتی ہے, اور پھر بعد میں ماتا پتا کو بلاتی ہے. 28 ہلنے چلنے کے اندر مزہ آ گیا, ہماری بائیاں چالاک ہو گئی. ارے 14 برس کی اکیلی لڑکی مسافری کر کے کینیڈا جا کے کام کرتی ہے, مکان ڈھونڈتی ہے, اور پھر بعد میں ماتا پتا کو بلاتی ہے. 28 اکھی ہماری رینی کینی, خیال وچار سب بدل گئے. یہ سب کس لیے ہوتا تھا؟ امام کو خبر تھی کہ ایک دن کینیڈا میں, یورپ میں, امریکہ میں میرے بچے جائیں گے. آپ ادھر سے یہ جوگیشوری میں سے 25-50 آدمی ادھر جاؤ تو آپ کو نواں نواں لگے, یہ میری بھائیوں کی پچھیڑیاں فروکیں, یہ آپ کی پگڑیاں, یہ آپ کے پاجامے, ایجار ادھر نہیں چلے. مگر افریقہ والوں کو اس طرح سے تیار کیا. یہ سب کے ساتھ ایک چیز ضروری بول دیتا ہوں کہ دنیا کی پرگتی کرتے کرتے ایسا نہ ہو جائے کہ ہمارے بچوں کے اندر روحانی پرگتی گھٹ جائے یا سٹاپ ہو جائے, جیسی یہ مسٹیک ہمارے سے ہو گئی ہے افریقہ واسیوں سے. افریقہ واسیوں نے اتنی پرگتی دنیا کی ہے, امریکہ, کینیڈا, یورپ گئے ہیں, دنیا کی پرگتی امک ٹھکانے, 10% ایسے بچے پیدا ہو گئے کہ جن کو روحانی ترقی, روحانی ایجوکیشن, مذہب کی کوئی بھی بھنتر وغیرہ اچھی طرح سے نہ ملنے کے کارن سے آج 10% ایسے بچے ہیں کہ جو مذہب کے اندر اپنا ایمان شیکی سمجھتے ہیں, مذہب کے اندر آڑ کھیلی کی باتیں ہوتی ہیں. ہیں ایسے بچے, 10% ایسی بات بن گئی ہے, وہ یہاں ریپیٹ نہیں ہونی چاہیے. ہم نے جو بھول کی ہے وہ بھول یہاں نہ ہوئے. ہم کو دنیا کے اندر پرگتی ضرور کرنی ہے. اچھے مکان بناؤ دینداروں, اچھی سوسائٹیاں بناؤ, اچھے خوبصورت جماعت خانے بناؤ, اچھے کپڑے پہنو, اپنے رہنی کہنی کو اونچا کرو, اپنے بچوں کو اچھے سے اچھی ایجوکیشن دو, مگر ساتھ ساتھ دھارمک ایجوکیشن اور دھارمک ریت رسم کے اوپر ہماری پوری پوری اعتقاد اور پریکٹس ہونی چاہیے. دنیا کے اندر ہم اسماعیلیوں نے 2 دفعہ راج کیا ہے, 2 دفعہ راج کیا ہے, اور لگ بھگ 300 برس راج کیا ہے. وہ راج اماموں نے نہیں بنایا, مریدوں نے بنا کے امام کو کہا کہ یا مولا راج بن گیا, کرسی بنی ہے, تو آ کے تخت پہ بیٹھ جا. امام نے کبھی ہتھیار نہیں اٹھایا لڑائی کرنے کے لیے, کہ میرے کو راج چاہیے. کسی امام نے اپنے راج کے لیے تلوار نہیں اٹھائی, مریدوں نے راج بنائے اور مریدوں نے آ کے مولا کو عرض کی کہ خداوند تخت خالی پڑا ہے, آ کے بیٹھ جا. تو امام آ کے بیٹھ گیا. پھر مریدوں سے جب بھول ہو گئی, مریدوں کی جب چوک ہو گئی اور دشمن طاقت والا ہو گیا اور ہم کمزور ہو گئے, تو امام تخت چھوڑ کے پھر چلا گیا, جا کے اپنے گھر میں بیٹھ گیا. یہ اسماعیلی ہیں کہ جو امام کی دنیا بھانے نامنا کو اونچا کرتے ہیں. اور آپ کو مبارک ہے کہ حضرت امام کی اس 26 دن کی مسافری کے اندر آپ جماعت نے بہت اچھی شست پالن کی, آپ جماعت نے بہت اچھے طریقے سے حضرت امام کی خدمت کی, سروس کی. والنٹیئروں نے, مکھی کمڑیا نے, کاؤنسلوں نے, عملداروں نے, بائیوں نے, بھائیوں نے, جوانوں نے, بڈھوں نے, اپنے اپنے حساب سے حضرت امام کو یہاں راضی کیا ہے. حضرت امام راضی ہو کے آپ سے گیا ہے, آپ کو دھنیواد ہے. مولا اس کے لیے آپ کو اور بھی برکت دے وے. مگر ایک اور چیز جو صاحب نے فرمائی ابھی ایئرپورٹ کے اوپر, کہ سب جنریشن یعنی بوڑھے جوان بچے سب مل کے ہل مل کے اتفاق سے محبت سے پریم سے, یہ پریم کٹمب قبیلے میں بھی ہونا چاہیے اور یہ پریم جماعت میں بھی ہونا چاہیے. صلاح سمپ سے رہو, کسی کے ساتھ نا اتفاقی نہیں ہونی چاہیے, کوئی طریقے سے کسمپ پیدا نہیں ہونا چاہیے. سہنشیلتا رکھ کے, ایک دوسرے کے لیے عزت رکھ کے, ایک دوسرے کے لیے مان رکھ کے, خاص طور پہ جماعت کے جو عملدار امام نے بنائے ہیں ان کا مان رکھ کے, ان کے ساتھ ہل مل کے کوئی بھی بھر بھلامن کرنی ہے تو آؤ مکھی کامڑی عملداروں کے پاس, کاؤنسلوں کے پاس, کہ کہو کہ ہمارا یہ سجیشن ہے. پھر ان کو سجیشن وہ پسند آوے نہ آوے وہ اور بات ہے, مگر کوئی بھی ایسا سجیشن ہوئے اپنے وڈیلوں کو ضرور دو, مگر ان وڈیلوں کے پیچھے چلو. مومنوں آپ مومن جماعت ہو, مومن جماعت کو مولانا علی شاہ ماں باپ نے فرمایا کہ تم میرے کٹمبی جن ہو. آپ کا دیدار کر کے ثواب ملتا ہے, آپ مومن جماعت ہو. اس کے لیے میں زیادہ نہیں بولتا لیکن اتنا ضرور کہتا ہوں کہ جماعت خانے کی حاضری صبح شام ہونی چاہیے, صبح اور شام. جتنی شام کو سانجھ کو حاضری ہوتی ہے اس سے آدھی جتنی تو صبح ہونی چاہیے. ہم اسماعیلی بچے ہیں حضرت امام کے, ہم نے دیدار کیا ہے, 26 دن حضرت امام ہمارے اندر رہ کے گیا ہے, ہماری بدیاں برائیاں دور ہونی چاہیے. اگر آپ میں سے کوئی سگریٹ پیتا ہے تو وہ اس بات کے لیے پرومس کرے کہ میں آج سے سگریٹ نہیں پیوں گا. سگریٹ پینے سے دل کالا ہوتا ہے, روحانی شکتی گھٹ جاتی ہے بلکہ مٹ جاتی ہے, عقل خراب ہوتی ہے, شریر خراب ہوتا ہے, حضرت امام ناراض ہوتا ہے. اسی طرح سے شراب انسان کی دشمن ہے, روحانی دشمن ہے, شریر کی دشمن ہے, مانسک دشمن ہے اور اسی طرح سے آرتھک دشمن بھی ہے. شراب اور سگریٹ, جگار, یہ سب ایسے فین فطور ہیں کہ جس سے ہماری روحانی پرگتی انتی کے اندر ہانی ہوتی ہے, تکلیف ہوتی ہے. ہم اسماعیلی بچے ہیں, حضرت امام کے روحانی بچے ہیں. جس طرح حضرت امام پوتر اور پاک ہے ایسے تو ہم پوتر پاک نہیں بن سکتے, لیکن ہم کو حضرت امام کے لائق روحانی بچے تو بننا چاہیے. امام نے ہم کو جو باتوں کے لیے منع کیا, جو کچھ اس نے کہا کہ یہ مت کرو, ہمیں وہ نہیں کرنا چاہیے. میں نے اسی لیے فرمان مانو تو فیرا تڑے کا پاٹھ بولا کہ امام کا فرمان ماننا یہی ہمارا دین دھرم ہے اور امام اسی میں راضی ہوئے گا. حضرت امام کو پھولوں کے ہار پہنا کے, حضرت امام کے سامنے ہاتھ جوڑ کے بیٹھ کے ہمارا دھرم پورا نہیں ہوتا. ہمارا دھرم پورا اس طرح ہوتا ہے حضرت امام کا حکم مانے. ہمارے اموک ایسے جوانیاں ہیں, میں نے یہ بات باندرا کے اندر بھی کہی, یہاں بھی واپس ریپیٹ کرتا ہوں کہ سگریٹ، شراب، جگار اور دوسری ایسی بدیاں برائیاں جو آپ کو معلوم ہیں، ان بدیوں برائیوں سے ہمیں دور رہنا چاہیے۔ ہمارے بال بچوں کا ہمیں دھیان رکھنا چاہیے، جو چھوٹے ہیں ان کو بزرگوں کا، وڈیلوں کا مان رکھنا چاہیے۔ مکھی کانوڑیا، عملدار وغیرہ کوئی باہر نکلے تو میں راضی ہوں، خوش ہوں۔ ہر جگہ میں دیکھتا ہوں، اسٹیشنوں میں، رستوں کے اندر جوان بچے جدھر ملتے ہیں، مشنری صاحب یالی مدد، مشنری صاحب یالی مدد۔ مجھے بہت خوشی ہوتی ہے اور میں واپس یہی کہتا ہوں کہ شاباش ہے بچوں کے اوپر، اور یہ بچوں کا، چھوٹوں کا فرض ہے کہ کدھر بھی بزرگوں کو ملو، کدھر بھی جماعت کے آفیسروں کو ملو، مکھی کانوڑیا کو ملو، بڈیلوں کو ملو، تمہارا وہ ماموں ہوئے، چاچا ہوئے، پھوئا ہوئے، باپا ہوئے، دادا ہوئے، نانا ہوئے، اس کا مان رکھو، اس کی عزت رکھو، اس کو یالی کرو، اس کو سلام کرو، یہ بہت اچھی بات ہے۔ کٹمب قبیلے کے اندر بھی صلاح سمپ ہونی چاہیے، جماعتوں کے اندر بھی صلاح سمپ ہونی چاہیے، بدیوں برائیوں سے ہمیں دور رہنا چاہیے۔ ارشا، حسد، نندا، یہ سب درگن ہیں۔ جھوٹ بولنا، کسی کے اوپر آڑ پمپال چڑھانا، کسی کے اوپر کھوٹا آروپ رکھنا، یہ سب درگن ہیں۔ ان باتوں سے ہمارے دھرم کو نقصان ہوتا ہے، ہماری آتما کو نقصان ہوتا ہے، حضر امام ناراض ہوتا ہے، ہمارے مذہب دھرم کا مقصد پورا نہیں ہوتا۔ ہمارے اعمال اچھے ہونے چاہیے، ہمارے کرتویہ نیک ہونے چاہیے، ہمیں اچھا بننا چاہیے۔ کبھی کسی نے بدی برائی کر دی تو چھوڑ دو، معاف کر دو اس کو، کسی نے گالی دے دی ہے تو آنکھ ادھر پھرا ڈالو، کان بند کر ڈالو، کیونکہ ایک آدمی گندا ہے تو تم کیوں گندے بنتے ہو؟ کسی نے گالی دی تو اس کا مطلب یہ ہے کہ وہ نیچ آدمی ہے، اس کو گالی کا جواب گالی دے کے تم نیچ مت بنو، چھوڑ دو اس کو۔ کبھی ہم باہر نکلتے ہیں تو کوئی کتا بھونکتا ہے، بھو بھو کرتا ہے، تو کیا ہم بھی بھونکیں؟ ہم چپ چاپ نکل جاتے ہیں۔ اس طرح اگر کوئی کتا بھونکتا ہے، تمہارے تم کو گالی دیوے، کہ تمہارے دھرم کو گالی دیوے، کہ تمہارے امام کو گالی دیوے، ورودھ میں کچھ بولے کہ لکھے، ان کتوں کا خیال مت کرو، یہ کترے ہیں، گلی کے کترے ہیں۔ شانتی رکھو، صبر رکھو، معاف کر دینے والی دھیرج ہمارے اندر ہونی چاہیے۔ ہمارا مذہب ایسا ہے، اے سوگاڑ ساکھی ویرا کرودھ نہ کری، بھائی سوگاڑ ساکھی ویرا کرودھ نہ کری، اے اوگن کرے تاسو گن ج کری، یہ رے بھائی اوگن کرے تاسو گن ج کری۔ اس طرح ہمارا دھرم چلتا ہے۔ یہ اوگن اور گن کی بات کیسے، مجھے ایک بات یاد آ گئی۔ آپ مومن بھائی ہو، کبھی کبھی آپ میں ایسے بھائی ہیں جو بہت غصے والے ہیں۔ میں جماعت میں کھڑا ہوں، حضرت امام سلطان محمد شاہ صلوات اللہ علیہ نے 1946 میں مجھے افریقہ بھیجا بمبئی سے، میں ادھر رہتا تھا۔ جب ہی مجھے افریقہ جانے کا حکم کیا تو مجھے بہت سی بھر بلامن کی، آدھی کلاک تک مولا مجھ کو سکھاتے رہے، بھلامن کرتے رہے، ایسا کرنا، ایسا کرنا، ایسا کرنا۔ وہ آدھی کلاک میرے لیے آنکھیں جہان کی ملکت سے بھی زیادہ قیمتی تھی۔ حضرت امام نے میرے کو سکھایا، مجھے یہ فخر رہا، اور آج بھی میں اس کا شکرانہ ادا کرتا ہوں کہ اس نے ظاہر کے گرو بن کے مجھ کو کہا، دیکھو ایسا کرنا، یہ بات ایسی کہنا، جماعت میں اس طرح کھڑے ہونا۔ تو مجھ کو کہا کہ جماعت کو جو چیز چاہیے، جو چیز تم کو لگے کہ یہ چیز جماعت میں خامی ہے تو وہ جماعت کو بولو، اور دیکھو ڈرنا نہیں، حق بات کہنا، ہمارا ہاتھ تمہارے سر پہ ہے، تو میرے سر پہ ہاتھ رکھ کے فرمایا۔ میں نے کہا مولا مجھے کیا پتہ لگے کہ جماعت میں کیا چاہیے، کون سی چیز کی خامی ہے؟ بابا فرمایا ہمارا ہاتھ تمہارے سر پہ ہے، تم جماعت میں کھڑے ہونا، ایک نظر پھرانا، میں تم کو پریرنا دوں گا۔ آپ کے اندر ایسے لوگ ہیں کہ جو بہت غصے والے ہیں، میں نے جو یہ بات کہی کہ سگریٹ نہیں پینا، شراب نہیں پینا، تو وہ بھی میں نے جان بوجھ کے کہی ہے، جان بوجھ کے کہی ہے۔ دیندارو، غصہ کرنے سے بہت نقصان ہوتا ہے، سب سے پہلا نقصان تو اس کا خود کا انگت ہوتا ہے کہ شریر کے اندر سے جو چیزیں جو شریر میں لوہی میں ہوتی ہیں، ایک ایسیڈیٹی، دوسری الکلائن، غصہ کرنے سے الکلائن گھٹ جاتی ہے، ایسیڈیٹی بڑھ جاتی ہے، اس کا انجام یہ آتا ہے کہ انسان کے مغز کی نسیں پھول جاتی ہیں، کبھی چھوٹی موٹی نس ٹوٹ جاتی ہے، ہائی بلڈ پریشر ہوتا ہے، اور آدمی کی ہضم شکتی خراب ہو جاتی ہے۔ یہ تو شاریرک نقصان ہے، لیکن کرودھی آدمی کو آتما کا نقصان بہت ہوتا ہے۔ یہاں ایسے لوگ بیٹھے ہیں، میری آنکھیں دیکھ رہی ہیں، میں محسوس کرتا ہوں اپنے مولا کی رحمت سے کہ بعض لوگ بہت غصے والے ہیں۔ میری عرض ہے، میری بھلامن ہے، میری وینتی ہے آپ کے پاس، اپنے سوبھاؤ بدلو، اللہ میرے اپنے سوبھاؤ بدلو، تیکھے نہ بنو، کرودھی نہ بنو، آویش میں مت آ جاؤ، غصہ نہ کرو، صبر اور شانتی رکھو۔ آپ تو دودھ بیچنے والے ہیں، دہی چھاچھ خوب پیو، گائے بکری کا گوشت کمتی کھاؤ، مچھی کھاؤ، ککڑے کھاؤ، انڈے کھاؤ، بھاجی بکالا جاستی کھاؤ، فروٹ بہت کھاؤ۔ امام سلطان محمد شاہ صلوات اللہ علیہ کے حضور میں ایک آدمی نے عرض کی کہ مولا میری یاد شکتی، میری عقل خراب ہوتی جاتی ہے۔ مولا فرمایا میوہ کھاؤ، میوہ کھانے سے عقل بڑھتی ہے۔ یہ فرمان کلام امام مبین میں بھی چھپ گیا کہ میوہ کھانے سے عقل بڑھتی ہے، میوہ اتنے فروٹ کھاؤ، بھاجی بکالا کھاؤ، اس سے سوبھاؤ میں بھی فرق ہوتا ہے۔ لیکن سوبھاؤ میں فرق کرنے کی سب سے بڑی چیز ہے تسبیح ہے، یعنی بندگی ہے، دعا ہے، صلوات کی تسبیح نکالو۔ جس آدمی کو لگتا ہے کہ میں بہت غصے والا ہوں اور وہ چاہتا ہے کہ میرا غصہ، میرا کرودھ کم ہو جائے یا نکل جائے، اس کے لیے میں کہتا ہوں صلوات کی تسبیحاں، تین تسبیحاں ہر روز نکالے، صبح، بپور اور رات، اور صلوات کی تسبیح سے اس کو فائدہ رہے گا، اس کے من میں سکھ شانتی آئے گی، سنتوشی اور بالکل شانتی والا بن جائے گا، کرودھ کم ہو جائے گا۔ کھانے پینے کی بات بھی ہے، سہنشیلتا گھر میں ہونی چاہیے، اور میں اپنی بہنوں کو، اپنی بیٹیوں کو، میری روحانی بہنیں ہیں اور عمر کے حساب سے میری بچیاں ہیں، میں اپنی بہنوں کو، ان کو بھی بھلامن کرتا ہوں، میری بہنوں، میری بچیوں، تمہارا بھی سوبھاؤ اور تمہاری جیب خاص کر کے تمہارے قابو میں رہنی چاہیے۔ گھروں میں جھگڑے نہیں ہونے چاہیے، گھر کا کجیا کنکاس انسان کی جو سکھ شانتی مٹا دیتا ہے، گھر کا کجیا کنکاس انسان کی روحانی پرگتی نہیں کرنے دیتا۔ محبت سے رہو، پریم سے رہو، ایک دوسرے کے لیے بھوگ دو، ایک دوسرے کے لیے چاہنا کرو۔ تو اس کے اوپر سے میرے کو ایک بات یاد آئی، 40 बरस पहले बड़े जमात खाने के अंदर हमारे मुखी थे हसन भाई लाल जी देवराज। जवानों ने तो शायद नहीं देखा होगा, लेकिन बड़ी उम्र के बुढ़े आदमियों को, बुजुर्गों को पता होगा, वडीलों को, मुखी हसन लाल जी देवराज। ये जो लाल जी देवराज की फैमिली है, इसके लिए इमाम ने बहुत अच्छे अच्छे उद्गार निकाले हुए हैं। सबसे पहले धार्मिक चौपड़ियों की छपाई करने का और प्रेस, सिंधी प्रिंटिंग प्रेस चालू करने का जो फखर है और ये सवाब और सेवा है, वो लालजी देवराज मुखी के नाम पे जाता है। ऐसी बरस पहले 1896 के अंदर मुखी लालजी देवराज जर्मनी गए थे और जर्मनी जाके सिंधी अक्षर के टाइप्स बनवा के लेके आके यहाँ उन्होंने अपनी धार्मिक किताबें छापनी शुरू की। लालजी देवराज का लड़का हसन भाई लालजी मुखी थे। एक आदमी दफ्तर खाने में गया कि मेरी बेटी की सगाई करनी है। अच्छा आओ, खुशी से मुबारक। अभी उस वक्त इंडिया के अंदर शारदा एक्ट पास हुआ था। शारदा एक्ट ब्रिटिश के टाइम में ऐसा एक्ट था कि 16 बरस से छोटी लड़की की शादी नहीं हो सकती। खैर सगाई के लिए कोई बात नहीं थी, सगाई की नोंद हो गई, सगाई हो गई, जमात में अनाउंस हुआ, मुबारक हो गई, पत गया। एक महीना नहीं हुआ तो वो आदमी आया वापस दफ्तर खाने में, मुखी साहब मेरी लड़की की शादी नोंद करो, मुबारक लिखाओ। तो जो अपने दूसरे भाई बैठे थे कमड़िया काम करने वाले, उनके पास लिखाया, उन्होंने कहा कि सर्टिफिकेट लाओ, बर्थ सर्टिफिकेट। वो कहते मैं आपको बोलता हूं मेरी लड़की 16 बरस की हो गई है। कमड़िया ने कहा कि सच बात है, हम तुम्हारी बात को जरूर कबूल करते हैं, लेकिन हमारे चौपड़े में हमारे पास नोंद होनी चाहिए और वो नोंद के अंदर प्रूफ होना चाहिए कि तुम्हारी लड़की 16 बरस की हो चुकी है, इसलिए हम कहते हैं कि बर्थ सर्टिफिकेट लाओ। अभी बात यह थी कि बर्थ सर्टिफिकेट उसके पास था, लड़की 14-14 बरस की थी, 16 बरस की नहीं थी, और किसी के पास पैसे लेके अपनी लड़की की शादी करा रहा था। अभी लड़की उम्र लायक नहीं हुई। यहां जमात ने इस बात के लिए इंसिस्ट किया, यानी भार डाला कि हमको उसका बर्थ सर्टिफिकेट चाहिए, और वो कहने लगा कि मेरी जबान कबूल कर लो। इस बात के ऊपर थोड़ा झगड़ा हुआ, वापस आए मुखी के पास। मुखी हसन भाई लाल जी ने कहा कि देखो ये गवर्नमेंट का कायदा है, इस चीज को हम मिटा नहीं सकते, तुम बर्थ सर्टिफिकेट ले आओ, उसके पीछे नोंद होगी। तो वो गुस्से से उठ के चला गया, नीचे खड़ा रहा। सब जमात का कामकाज हो गया, जमात घर चली गई। मुखी हसन भाई जब भी नीचे उतरे, नीचे उनकी मोटर खड़ी थी, उस वक्त तो कोई आदमी आजू बाजू में थे नहीं। छेले छेले मुखी साहब निकले, कामड़िया कासिम अली छबीलदास थे। जैसे ही मुखी साहब नीचे उतरे, इस आदमी ने मुखी साहब को गर्दन में छुरी मारी और भाग गया, लेकिन पकड़ा गया। मुखी साहब गिर पड़े। इस्माइलियों का मोहल्ला, इधर बंबई की बात है ये, इस्माइलियों का मोहल्ला। मुखी साहब को फौरन उठा के हॉस्पिटल पहुंचाया, आखिरी जमात में हो गई। हालत वाकई बहुत खराब थी, मुखी साहब की गर्दन पे छुरी मारी। मौलाना हजर इमाम को तार दिए गए। दूसरे दिन मौला का जवाब आया कि मैं दुआ करता हूं मुखी अच्छा हो जाएगा। मुखी अच्छा हो गया। मुखी हसन भाई लाल जी देवराज जब कुछ दिनों के बाद होश में आए, शुद्धि में आए, तो पहला सवाल ये पूछा अपने छोकरे मेहदी भाई को। मुखी हसन लाल जी के बाद मेहदी भाई मुखी बने थे। मुखी हसन भाई का लड़का मेहदी भाई मुखी बना था। उनका पांव जरा खराब था एक। उसको कहा मुझको छुरी किसी ने भी मारी हो, लेकिन तुम देखो उसको कोई तकलीफ नहीं होवे। छुरी मारी है, होश में आए तो पहला सवाल यह किया कि जिसने मुझे छुरी मारी अगर वो इस्माइली है तो देखना उसे कोई तकलीफ नहीं होवे। काउंसिल के प्रेसिडेंट गुलाम अली जी मर्चेंट थे, वकील थे, सब कुछ घर में था। दीनदारो, उस आदमी के ऊपर न केस होने दिया न कुछ होने दिया, उसको छोड़ा लिया। इसका नाम है हजर इमाम के घर की सेवा। बाद में तो वो आया, पांव पड़ा, मुखी साहब के पांव पे गिरा, बहुत रोया, लेकिन मुखी साहब ने कोई बदला नहीं लिया, बल्कि खर्च करके उसको छुड़ाया। हमारा मजहब ऐसा है कि हम एक दूसरे के लिए इतना प्रेम रखते हैं, ऐसी तो बहुत बातें हैं कि जो सुबह तक सुनाता रहूं, मेरी आंखों देखी बात है। बड़े जमात खाने के अंदर लोग जब ही उठते थे तो एकदम जोश करके उठते थे, और न्याज पीते वक्त बहुत गर्दी होती थी। मुखी हसन लाल जी की वफात हो चुकी थी, मैं ये बात करता हूं 1944 की, और मुखी थे बड़े जमात खाने के अंदर कासिम अली मन जी नथू। मैंने एक दिन मुखी साहब को कहा, मैं बोला मुखी साहब इतनी गर्दी होती है, हम इनको सब लाइन में सिखावें। मुझे बोला बोलो ना, वाज करो ना। मैंने कहा मैं वाज भी करता हूं, लेकिन सबको लाइन में आदत डालने के लिए थोड़ी से रस्सियां लेके, डोरी लेके बांध के बच्चों को खड़ा करना चाहिए, और सबको कहना चाहिए कि एक एक आदमी इधर से आवे, न्याज भी इधर से निकल जाए। मुखी साहब बोले बहुत अच्छा। मैंने वाज की, डोरी रस्सी का बंदोबस्त हुआ, सब प्लान वगैरह बनाया, और जैसे ही दुआ खत्म हुई, ये वॉलंटियर लोग जो स्काउट्स थे वो रस्सियां लेके खड़े हो गए, और आखिर जमात को कहा कि इधर से अला मेरे ऐसा निकलो। खुद मुखी कासिम अली मंजी नथू वो उधर आके लोगों को बोलते रहे, अला मेरे भाइयों ये लाइन में आओ, ये लाइन में आओ, इस तरह करते रहे। एक आदमी लाइन में घुस गया, लाइन में घुसा तो मुखी कासिम अली मंजी नथू ने उसको देखा, फौरन इधर से आके उसको हाथ पकड़ के बाहर निकाला। जैसे ही उसको बाहर निकाला, उसने एक तमाचा मारा मुखी साहब को जमात खाने के अंदर, मेरी नजर के सामने की बात है। कासिम अली मंजी नथू छोटे कद के आदमी थे, पतले थे, उसका इतना बड़ा तमाचा सहन न कर सके, गिर पड़े, पगड़ी उतर गई, चश्मा टूट गया। फौरन लड़कों ने, लोगों ने उस आदमी को पकड़ लिया, मारने की ट्राई की, तो मुखी साहब बोलते हैं मारना नहीं, ये भी मेरा रूहानी भाई है, मिशनरी क्या मुखी साहब हैं, वो बापा बापा होते हैं, कोई बात नहीं। उसको बुलाया, तुमको ऐसा करने की क्या जरूरत थी, अगर उसको मुखी साहब ना बचाते तो अपने लोग उसको पीट डालते, लेकिन जमात खाने के अंदर। फिर वो पांव पड़ा, माफी मांगी। बस हमारा मजहब ऐसा मजहब है कि हम किसी से बदला नहीं लेते। हमारी कोई बेअदबी भी कर देता है, हमारा कोई अपमान भी कर देता है, हमको गाली भी दे देता है, तो अल्लाह मेरा मौला के ऊपर छोड़ के उसको बख्श दो, कहो या मौला इसको समझ नहीं थी इसने ऐसा किया, समझ होती तो ऐसा ना करता। आपस में सलाह संप से रहो, घरों में भी, अपने कुटुंब के अंदर भी, जमात के अंदर भी आपस में सलाह संप, मोहब्बत, इत्तेफाक बहुत होनी चाहिए। क्रोध नहीं करो, गुस्सा नहीं करो, गाली गलौच नहीं करो, किसी की ईर्ष्या नहीं करो, तेरी मेरी गीबत निंदा नहीं करो, हसद नहीं करो, झूठ मत बोलो, सिगरेट मत पियो, शराब मत पियो, जुगाड़ मत खेलो, अच्छे बनो, नेक बनो। मौलाना हजर इमाम के जो मुरीद का दर्जा है वो दर्जा हासिल करो तो रूहानी प्रगति होएगी। परोड़ी आके इबादत करो, ऐसी हालत जो होएगी तो अल्लाह मेरिया आप कुछ भी मांगोगे तो वो फौरन मिलेगा। फौरन का मेरा मतलब ये नहीं कि आंख खोलोगे तो सामने वो जादू की तरह हाजिर होएगा, ऐसा नहीं। हर चीज का टाइम आता है, मगर खुदावंद आलमीन हाजर इमाम आपको वो चीज बख्शेगा, आपकी मुरादें पूरी होंगी इंशाअल्लाह। मौला आपको सुखी आबाद करे, ईमान की सलामती देवे, नेक हिदायत करे, हकीकती समझ देवे, फरमान बरदार मोमन बनावे, गुनाहों से बचावे, नाफरमानी से बचावे। मौलाना हाजर इमाम जुमले जमात कुटुम्ब कबीले में सला संप देवे, मोहब्बत इत्तेफाक देवे। मौलाना हाजर इमाम हर तरह की शैतान के असर को दफा दूर करे, मौला बलाएं आफतें आपकी दूर करे। मौलाना हाजर इमाम आपकी हर नेक उम्मीद पूरी करे, आपकी जान माल में बरकत देवे, आल औलाद में सुख शांति बरकत देवे, आपकी रोजी रिजक ज्यादा करे, आपकी तंदुरुस्ती इज्जत आबरू जास्ती करे,
آپ کا ایمان ہمیشہ روز بروز زیادہ کرتا رہے. مولا آپ کا ایمان ہمیشہ سلامت رکھے. اپنے گھر کی مولا سیوا کرنے کی اعلیٰ ہمت آپ دے. مولانا حاضر امام آپ کو ظاہر باطن دیدار ہمیشہ نصیب کرے. انشاءاللہ مولا آپ کو سکھی کرے, آباد رکھے. اے جی کروں سروا تماری سیریو کائم سامی, اے بولو منے سروے بود یا
جو